यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने। प्रधान न्यायाधीशको सिफारिश संवैधानिक घेराभित्रै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। आजदेखि मूल्य पारदर्शिता र सरसफाई सप्ताह मनाइँदै माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा भोलिसम्ममा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदैछ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार आज अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठक बस्दैछ। संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसका लागि संघीय संसदका सदस्यहरूलाई 3:45 बजे भन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि उपस्थिति हुनका लागि आग्रह गरिएको छ। संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अपरान्ह 2 बजे बस्ने छुट्टा छुट्टै बैठकमा सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत विभिन्न 8 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिश संविधानभित्रबाट भएको बताउनु भएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा हिजो सभापति लामिछानेले संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्नुभयो। भागबण्डामा आफूहरूलाई विश्वास नभएको भन्दै सभापति लामिछानेले न्यायमूर्तिहरूको सूची अनुसार संवैधानिक परिषदबाट प्रधान न्यायाधीश छानिएको बताउनुभयो। उहाँले विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखेर कानून बनाउने जिम्मेवारीमा लाग्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो। सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हित भन्दा बाहिर नजाने पनि प्रष्ट पार्नुभयो। नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय नगरिएको पनि उहाँले बताउनुभयो। सभापति लामिछानेले आम नागरिक, समाज र देशले रासोपालाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न आफ्ना सांसदहरूलाई निर्देशन पनि दिनुभयो। उहाँले सुकुम्बासी व्यवस्थापनका लागि सरकार क्रियाशील रहेको र कसैलाई पनि विकल्पहीन ढंगले घरबारविहीन नबनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले भोलिसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबुलेसनमा व्यस्त छन्। वैशाख 29 गते भित्रै परीक्षा फल प्रकाशन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। माध्यमिक शिक्षा परीक्षा व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082 परीक्षा सम्पन्न भएको बढ़ीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था रहेको छ। नियमित र स्तर वृद्धितर्फ गरी 512,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेका छन्। प्रदेशका सत्तारूढ़ चार दलले वर्तमान मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई निरन्तरता दिने निर्णय गरेका हुन्। नेपाली कंग्रेस प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जनता समाजवादी पार्टी जसपा नेपाल प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव, नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेश संसदीय दलका नेता युवराज भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका संसदीय दलका नेता जयनुल राइनको हस्ताक्षरसहित जारी विज्ञप्तीमा यादव नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिने उल्लेख छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकारको पक्षमा पूर्ण बहुमत रहेको बताउनुभयो। जनकपुरधाममा हिजो संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफ्नो सरकारलाई चार दलको समर्थन कायम रहेको बताउनुभयो। मुख्यमन्त्री यादवले नेपाली कंग्रेससहित सत्तारूढ़ चार दलको जनकपुरधाममा बसेको बैठकले विश्वासको मत लिने विषयमा छलफल भएको पनि बताउनुभयो। उहाँले आफ्नो सरकारलाई कांग्रेसका 22, जनता समाजवादी पार्टी जसपा नेपालका 17, नेपाली कम्युनिष्ट पार्टीका 15, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका 8 गरी 62 प्रदेशसभा सदस्यको समर्थन कायम रहेको पनि बताउनुभयो। मधेस प्रदेशका चार दलको हिजो बसेको बैठकमा वर्तमान सरकारलाई अझै राम्रोसँग सञ्चालन गर्ने विषयमा छलफल भएको पनि मुख्यमन्त्री यादवले जानकारी दिनुभयो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि आगामी जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आज बिहान 8:30 वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको छ। अभियानले सरकारी निकायमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य राखेको छ। सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 यी विषय समावेश गरिएका छन्। सरकारी कार्यालयमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। त्यस्तै आजदेखि सरकारले मूल्य पारदर्शिता सप्ताह मनाउने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख 28 जेठ 3 गतेसम्म देशव्यापी रूपमा मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासंघले ऐक्यबद्धता जनाएको हो। महासंघले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास समेत व्यक्त गरेको छ। महासंघले मन्त्रालयको परिपत्र अनुसार आफ्ना सदस्य उद्योग वाणिज्य संघ, वस्तुगत संघ र आबद्ध व्यवसायीहरूलाई सम्पूर्ण उद्योगी पैठारीकर्ता, थोक तथा खुद्रा विक्रेताले आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अध्यावधिक मूल्य सूची अनिवार्य र स्पष्ट देखिने गरी राख्न समेत आग्रह गरेको छ। महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई आफ्नो क्षेत्रका बजारमा मूल्य सूची राखिए नराखिएको सुनिश्चित गर्न र सचेतनामूलक कार्यक्रममा सहभागिता जनाउँदै यस अभियानलाई सफल बनाउन देशभरका सम्पूर्ण उद्योगी व्यवसायी मित्रहरूलाई सक्रियतापूर्वक सहभागी हुन समेत अनुरोध गरेको छ। चितवनको भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित एउटा पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायत स्वास्थ्य संस्थामा पनि उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। उता झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 बिरामी परेका छन्। बारादशी गाउँपालिका 2 बुट्टाबारीमा एक परिवार हिजो बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्। जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा प्रारम्भिक उपचारपछि 9 दमक स्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको उहाँले बताउनुभयो। प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ। डिभिजन वन कार्यालय चितवनले सड़क किनारका जोखिमयुक्त रूख हटाउन शुरू गरेको छ। आपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रूख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रूख कटानका लागि पहल गर्दै आएकोमा यस वर्ष आपटारीदेखि देवघाटसम्मका 25 वटा रूख कटान शुरू गरिएको छ। सो सड़कमा रहेका 62 वटा रूख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। कम लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीप्रति मोरङका किसानको आकर्षण बढ़न थालेको छ। खोलाको बगर र बलौटे जग्गामा उत्पादन हुने खरबुजा खेतीका लागि जग्गा भाड़ामा लिएर किसानले लगानी गर्न थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
मोरङ सुनबर्सी नगरपालिका 6 झप्पडदलका किसान मोहम्मद उस्मानले 20 लाख लगानी गरेर रतुवा खोलाको बगरमा खरबुजा खेती गर्दै आउनु भएको छ। थोरै लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीमा किसानको लगानी बढ़न थालेको हो। हुलाकी राजमार्ग अन्तर्गत पर्ने रतुवा नगरपालिका 3 रहेको रतुवा खोलाको 7.5 बिगाको बगरमा मोहम्मद उस्मानले खरबुजा फर्सी तथा काँक्रा खेती गर्दै आउनु भएको छ। 20 लाख रुपियाँ लगानी गर्दा खर्च कटाएर एक सिजनमा 3-4 लाख रुपियाँ आमदानी हुने उहाँको भनाइ छ।
फाइदा त अब त्यस्तै हो, यहाँको मजदुरलाई सबभन्दा राम्रो रोजी हुन्छ। 800 रुपियाँ रोजी हुन्छ, 4-5 महिनासम्म रोजी पाउँछ। दिल्ली पञ्जाब जानु पर्दैन। 500 जना भन्दा बढी खाल्डो खन्ने, कुली हाल्ने, पानी पटाउने, रोप्ने, डेलीको 20-30 जना मान्छे 5 महिनासम्म लगातार लगानी त 20 लाख आमदानी खर्च काटेर 2-4 लाख रुपियाँ भइहाल्छ। 2-3 कठ्ठामा काँक्रा पनि छ, फर्से पनि 3 कठ्ठामा होला, त्यसबाट पनि राम्रै हुन्छ।
गत मंगसिर महिनामा लगाइएको खरबुजा खेतीले चैतदेखि उत्पादन दिन थालिसकेको छ। वैशाख महिनासम्म उत्पादन हुने खरबुजा बिक्रीका लागि काठमाडौँ, पोखरा, धरान तथा विराटनगरसम्म पुग्ने गरेका छन्। ठूलो लगानी गरेर बगरमा खेती गर्दै आए पनि राज्यबाट कुनै प्रकारको अनुदान नपाएको उहाँको गुनासो छ।
पानीले गर्दा यसले मौसमले साथ दिएन, कतै सरकारी सहयोग पनि पाइँदैन, साथीभाइको सहयोग पनि पाउँदैन, कसले बालुवामा सहयोग गर्नलाई पैसा हालिदिन्छ, पत्याउँदैनन् पनि बालुवामा पैसा हाल्नलाई, त्यसले गर्दाखेरि आफूसँग जति छ त्यति लगाउने हो।
10 वर्षदेखि सो ठाउँमा खेती गर्दै आउनुभएका उहाँले भारतीय किसानलाई समेत यो खेतीमा संलग्न गराउँदै आउनु भएको छ। भारतीय किसान खरबुजा खेतीबारे जानकार रहेकाले प्रत्येक सिजनमा उनीहरू खरबुजा खेती गर्न नेपाल आउने गरेका छन्। विगत 7 वर्षदेखि नेपालमा खरबुजा खेती गर्दै आउनुभएका भारत दिल्लीका किसान मोहम्मद मोमिनले खरबुजा खेतीबाट नेपाली किसानले धेरै फाइदा लिन सक्ने बताउनुभयो।
इधर 6-7 साल हो लिया जी, इधर करतो उधर झपटथल करा करते बकरा में, उधर ठाउन रिया जंगल होगा तो इधर बालू देखा तो इधर आ गया। बढ़िया है, फल भी ठीक आता है यहाँ, ये जंगल में या मिट्टी में नहीं होगा, बलवा में होगा। यहाँ 3 परिवार है इंडिया से, फर्सी, खीरा, तरबूज ये करते।
अहिले खरबुजा उत्पादनको अन्तिम सिजन चलेको छ। झापा र मोरङ जिल्लालाई जोड्ने सो पुल भएर दैनिक स्वयं सवारी साधनहरू आवाजावत गर्ने गर्दछन्। सवारी साधनमा आवाजावत गर्ने प्राय सबैले त्यहाँ उत्पादित खरबुजा खरिद गर्ने गरेका छन्। त्यहाँ उत्पादित खरबुजा प्रति केजी 25-30 रुपियाँसम्म बिक्री हुँदै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका 65 थान मोटरसाइकल तथा स्कूटर फेला परी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हिजो आयोजित कार्यक्रममा फेला परेका 45 वटा मोटरसाइकल र 20 वटा स्कूटर सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइएको हो। कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पछिल्लो समय उपत्यकामा मोटरसाइकल तथा स्कूटर चोरीका घटना बढ़दै गएकाले नियन्त्रणका लागि विशेष रणनीतिका साथ प्रहरी परिचालन गरिएको बताउनुभयो। उहाँले सादा पोशाकमा खटाइएको विशेष टोलीले विभिन्न स्थानमा निगरानी, खोजतलाश तथा सूचनाको आधारमा अभियान सञ्चालन गर्दै आएको बताउनुभयो। उपत्यकामा मोटरसाइकल चोरीका घटना बढ़न थालेपछि सादा पोशाकमा टोली खटाएर खोजतलाश गर्न थालेका छौं। टोलीले उल्लेखनीय सफलता हासिल गरिरहेको छ, उहाँले भन्नुभयो। चोरी भएका अधिकांश सवारी साधन उपत्यकाका विभिन्न भागमा नम्बर परिवर्तन गरी प्रयोग गरिएको अवस्थामा फेला परेका थिए भने केही सवारी साधन बिक्रीको तयारीमा रहेको सूचनाका आधारमा नियन्त्रणमा लिएको जानकारी दिएको छ। अनुसन्धानका क्रममा चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ। सवारी साधन फिर्ता पाएपछि धेरै सवारी धनीले खुशी व्यक्त गरेका थिए। कतिपयले मोटरसाइकल हराएको लामो समय भएकाले भेटिने आशा नै मारिसकेको अवस्थामा प्रहरीको सक्रियतामा फिर्ता पाएको भन्दै प्रहरीलाई धन्यवाद समेत व्यक्त गरेका थिए। मनसून नजिकिँदै गर्दा झापामा बाढ़ी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण संकलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी झापाले यसपालिको मनसूनमा जिल्लाका नदीहरूमा आउन सक्ने बाढ़ीजन्य विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। यस वर्षको मनसूनमा जिल्लाका 14 पालिकाका 11 नदीमा आउन सक्ने बाढ़ी र विपदबाट प्रभावित हुन सक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो। झापामा हरेक वर्षायाममा सबैभन्दा बढ़ी क्षति कन्काई र बिरिङ नदीमा आउने बाढ़ीले पुर्याउने गरेको छ। आराध्यदेव भगवान श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको वृहत पाशुपत क्षेत्र पदयात्रा 2062 सिद्धलिंग दर्शन समूह हिजो पशुपति आइपुगेको छ। भगवान श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र बागमती नदी प्रदूषित भएकोमा भगवान पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको हो। नेपाली शिक्षा परिषदले 9 दशक पार गर्नुभएका नेपाली बाङ्मय सेवीहरूको अभिनन्दन गरेको छ। परिषदको अमृत महोत्सव वर्ष 83 अवसरमा नेपाली भाषा साहित्य तथा शिक्षाका क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका वरिष्ठ स्रष्टाहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा परिषदका अध्यक्ष रमा शर्माले नेपाली साहित्य र बाङ्मयको विकासमा अग्रज स्रष्टाहरूले पुर्याउनु भएको योगदान अविस्मरणीय रहेको बताउनुभयो। उहाँले परिषदद्वारा यस्ता व्यक्तित्वलाई सम्मान गरिनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अभिनन्दन परम्परालाई निरन्तरता दिने बताउनुभयो। अभिनन्दन हुने व्यक्तित्वमा दिव्य शताब्दी पुरूष डाक्टर गौरी शंकर लाल दास, भद्रा कुमारी घले, मृगेन्द्रराज पाण्डे, डाक्टर महेश्वर शर्मा, चेतुनाथ शर्मा आचार्य, शंकरराज पाठक, द्वारिका श्रेष्ठ, तेजेश्वर बाबु गोंग तथा हरिराम जोशी रहनु भएको छ। कार्यक्रममा साहित्यकार, शिक्षाविद, समाजसेवी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो। सहभागीहरूले वरिष्ठ बाङ्मय सेवीको योगदान नेपाली भाषा साहित्य र संस्कृतिका लागि प्रेरणादायी रहेको धारणा व्यक्त गर्नुभयो। सल्यानको सिद्ध कुमा गाउँपालिका फलाटे गाउँमा अहिले पनि परम्परागत सिप र श्रममा आधारित पानी घट्ट बनाउने पेसा जीवितै छ। त्यहाँका एक दर्जन भन्दा बढ़ी घर परिवार अझै पनि यही पेसामा आबद्ध छन् भने पानी घट्ट निर्माणबाट उनीहरूले राम्रो आमदानी समेत गर्दै आएको बताउँछन् सल्यानबाट हाम्रा संवाददाता दीपक शर्मा।
आधुनिक प्रविधिको विकाससँगै परम्परागत पेसा हराउँदै गइरहेका बेला सल्यानको फलाटे गाउँमा भने पानी घट्ट बनाउने सिप अझै जोगिएको छ। यहाँका दर्जन भन्दा बढ़ी परिवार पुस्तौंदेखि यही पेसामा सक्रिय छन्। चट्टान फोडेर बनाइने पानी घट्ट अहिले पनि विभिन्न जिल्लामा माग हुने गरेको छ। स्थानीय बासिन्दाले परम्परागत सिपलाई आमदानीको स्रोत बनाएका छन्। विगत 47 वर्षदेखि घट्ट बनाउने पेसा अंगाल्दै आउनुभएका 63 वर्षीय पुराना राम रेउले
घट्टो गराउँछु, जाँता गराउँछु, सिलौटा गराउँछु, लोहरा गराउँछु, सब गराउँछु। यो पेसा नभए त म खाना पनि नपाउन खालको थिएँ।
छिलो र हथौडाको सहारामा कडा चट्टान फोडेर पानी घट्टको चक्का, जातो र सिलौटो बनाउनु फलाटे बासीको दैनिकी जस्तै हो। एक दशक अघिसम्म पानी घट्टको माग धान्नै मुस्किल हुने गरेको थियो। गाउँ गाउँमा डिजलबाट चल्ने मिलको विस्तार भएसँगै यसको माग भने घट्यो। तर केही वर्ष यता बिजुलीबाट चल्ने उपकरण जडान भएसँगै फेरि घट्टको माग बढ्न थालेको स्थानीय धनवीर चलाउनेको भनाई रहेको छ।
विद्युतीय घट्ट चल्ने भएको हुँदा पहिलेको भन्दा अलि राम्रै माग बढ्यो। लगभग 9-10 जोडा जति बिक्री भइसक्यो।
पछिल्लो पुस्ताले परम्परागत पेसा प्रति चासो नदिँदा यो सिप भने हराउँदै जाने खतरा उत्तिकै छ। सिप हस्तान्तरणको प्रयास भए पनि नयाँ पुस्ताले खासै चासो देखाएको पाइदैन। 15 वर्षीय सुजन रेउले भने हजुर बुवालाई विदाको दिन सघाउँदै आइरहनु भएको छ। हजुर बुवाको पेसालाई निरन्तरता दिने सोच रहेको सुजन बताउनुहुन्छ।
हजुर बुवाले नि सिप राम्रो हुन्छ, यो पेसा राम्रो छ अनि अब चासो लाग्यो।
प्रविधिको विकाससँगै धेरै परम्परागत पेसा लोप हुँदै गइरहेका बेला सल्यानको फलाटेमा भने पानी घट्ट निर्माणले अझै स्थानीयको जीविकोपार्जन थानी रहेको छ। दीपक शर्मा, सल्यान।
अब के अन्तर्राष्ट्रिय समाचार। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताउनु भएको छ। मस्कोमा भएको सैन्य प्रदर्शनमा राष्ट्रपति पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको आक्रमक शक्तिसँग लड़िरहेको बताउनु भएको थियो। रूसी नेताले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको सम्झनालाई आफ्नो 25 वर्षे शासनको केन्द्रीय कथा बताउनु भएको छ र आफ्नो युक्रेन आक्रमणको औचित्य पुष्टि गर्न बारम्बार यसको प्रयोग गर्नुभएको छ। सैन्य प्रदर्शन समारोहपछि युक्रेनका लागि पश्चिमा सैन्य सहायतामा कमी आएको छ कि छैन भनी सोधिएको प्रश्नमा पुटिनले यो द्वन्द्व समाप्त हुने क्रममा रहे पनि अझै गम्भीर विषय रहेको पनि बताउनुभयो। इजरायलले लेबनानमाथि लगातार हवाई आक्रमण जारी राख्दा कम्तीमा 24 जनाको मृत्यु भएको छ। आक्रमणका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। इरान र अमेरिका बीचको युद्धविराम कायम रहे पनि होर्मुज जलमार्ग क्षेत्रमा छिटफुट झडप जारी रहेको पनि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आइतबार उहाँकै कार्यकक्षमा भेटेर परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको टोलीले आर्थिक वर्ष 2083-84 बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो। आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्ने गरी बजेट ल्याइनुपर्ने, अर्थतन्त्र विस्तार, रोजगारी सिर्जना तथा लगानी वृद्धिमा उल्लेख्य सुधार हुने विषयलाई केन्द्रमा राख्न सुझाइएको परिसंघले जनाएको छ। उद्योग तथा लगानी, प्रत्यक्ष विदेशी लगानी, कर नीति तथा प्रणाली, भन्सार, पर्यटन, कृषि, जड़ीबुटी तथा वन पैदावार, ऊर्जा, सूचना प्रविधि क्षेत्र, बैंकिङ तथा वित्त, बीमा, सहकारी तथा पूँजी बजार, स्वदेशी उत्पादन प्रवर्धन, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा, गैर कर, राजस्व चुहावट तथा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित क्षेत्रमा क्षेत्रगत रूपमा बजेट ल्याउन सुझाव दिएको छ। राष्ट्रिय योजना आयोगले विभिन्न 8 सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरेको छ। आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढ़ी खुटिया दिपायल चैनपुर उरैभन्ज्याङ सड़क, खुलालु सल्ली सल्ला सड़क र सो अन्तर्गतका 6 पुल, कर्णाली कोरिडोरको उत्तर खण्ड, हिल्सा सिमकोट सड़क, लेले भारदेव चन्दपुर ठूला दुर्लुङ सड़क, भेरी कोरिडोर, जाजरकोट दुनै मरिम तिन्जे धो रिम्ना सड़क खण्डका 14 पुल, रोल्पा स्थित शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिश गरेको हो।
निर्मला भट्ट, अब खेल समाचार।
नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ 8-15 गतेसम्म हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक गरिएको छ। काठमाडौँमा आइतबार आयोजित कार्यक्रमबीच संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले ट्रफी सार्वजनिक गर्नुभयो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हल कोर्टमा हुने च्याम्पियनशीपमा नेपाल सहित 8 देशको सहभागिता रहनेछ। च्याम्पियनशीपको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ, जसमा सरकारले 1 र काठमाडौँ महानगरपालिकाले 30,00,000 रूपियाँ प्रायोजन सहयोग गरेको छ। च्याम्पियनशीपका लागि नेपालले 16 खेलाड़ीलाई प्रशिक्षणमा राखेको छ। यही वैशाख 29 जेठ 8 गतेसम्म घरेलु मैदानमा हुने नेपाल स्कटल्याण्ड र अमेरिका सम्मिलित विश्वकप लीग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार राति ईशान पाण्डेलाई समेट्दै रोहित कुमार पौडेलको कप्तानीमा 15 टोलीको घोषणा गरेको हो। नेपालले अघिल्लो साता घरेलु मैदानमै खेलेको सिरिज मध्ये 4 खेलमा 3 जित निकालेको थियो। अब नेपालले वैशाख 29 गते स्कटल्याण्ड, जेठ 2 गते अमेरिका, 4 गते स्कटल्याण्ड र 8 गते अमेरिकासँग खेल्नेछ। 8 देश सहभागी लीग 2 24 खेल सकेको नेपाल 18 अंकसहित 7 स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको अमेरिकाले 24 खेलबाट 36 अंक बनाएको छ। दोस्रो स्थानमा रहेको स्कटल्याण्डको 28 खेलबाट 34 अंक छ। नेपाली टोलीमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा नन्दन यादव सोमपाल कामी करण केसी ललित राजवंशी विनोद भण्डारी अर्जुन कुमार र भीम सार्की रहेका छन् सुनसरीको इनरुवामा जारी प्रथम कोशी टप्पू खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार एपीएफ क्लब विजयी भएको छ एपीएफले नेपाल प्रहरी क्लबलाई 29-18 हरायो प्लेयर अफ दि म्याच रविना चौधरी भइन् यस्तै अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई 52-22 हरायो बागमतीकी सन्जस धामी प्लेयर अफ दि म्याच भइन् अर्को खेलमा सुदूरपश्चिमले मध्य प्रदेशलाई 51-21 स्तब्ध बनायो सुदूरपश्चिमकी दीपा दर्जी प्लेयर अफ दि म्याच बनिन् यसअघि शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले कोशी प्रदेशलाई 45-25 हराएको थियो
रमेश टमाटा खेल समाचारका साथमा अब मौसम आज सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा सामान्यतया बदली हुनेछ र तराईका भूभागमा आंशिक बदली हुनेछ देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस न्यूनतम तापक्रम 14.7 डिग्री सेल्सियस आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 6:50 हुनेछ अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस् संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने प्रधान न्यायाधीशको सिफारिश संवैधानिक घेराभित्रै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई आजदेखि मूल्य पारदर्शिता र सरसफाई सप्ताह शुरू हुँदै माध्यमिक शिक्षा परीक्षा एसीको नतिजा भोलिसम्ममा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ रेडियो नेपाल सुन्दै रहनुहोला हवस् त नमस्कार